तो शर्त लेकिन ये है कि जो वही की बारिश है वो वही जो है सिर्फ जुबान तक ना रह जाए, दिल पर बरसे। दिल पे लें इसको, दिल पे लेंगे तो हो ही नहीं सकता कि दिल मुर्दा रह जाए। अब देखें वही की कुरान की बारिश हम पे भी पड़ रही है ना, इसके बावजूद अगर हमारे दिल जिंदा नहीं हो रहे तो इसका मतलब यह है कि हम दिल पे नहीं ले रहे। वरना लाजमी बात यह है कि जब वही की बारिश बरसे तो ये जैसे जमीन को जिंदा कर देती है बारिश, आसमान से बरसने वाली बारिश, इसी तरह कुरान दिलों को जिंदा कर देता है। तो जैसे जमीन जब जिंदा होती है तभी उसका फायदा होता है, इसी तरह दिल भी जब जिंदा होते हैं ना तभी किसी काम का है, वरना तो वो मुर्दा है, कुछ भी नहीं, किसी काम का नहीं। तो ये मंजर सभी ने देखा है कि जब बारिश बरसती है कैसे, हम जब देखते भी हैं कभी कभी एक जगह बस ऐसे सूखी जमीन होती है, फिर हम देखते हैं जब बारिश हुई तो कहीं मिट्टी के तोदे भी होते हैं तो उनपे छोटी छोटी कोंपलें निकलने लगती है। तो कैसे पहले जमीन थी बिल्कुल खुश्क थी, कैसे इसके अंदर से निकल आए, ऐसे लगता है जैसे सारी ये जमीन अल्लाह का शुक्र अदा कर रही है कि अल्लाह ने पानी बरसाया है, इसको जिंदगी दी है, तो शुक्राने के तौर पे वो फल उगा रही है, फूल उगा रही है, सब्जा उगा रही है। तो इसी तरह अल्लाह ताला चाहते हैं कि जब वही की बारिश हमारे दिलों पे भी पड़े ना तो ये जमीन भी जिंदा हो जाए और शुक्र के तौर पे नेक अमाल करे। इन्नल्लज़ीना युल्हिदूना फी आयातिना, लेकिन कुछ लोग ऐसे हैं कि जो बजाय इसके के इनके दिल जिंदा हों और वो अमल में तेज हो जाएं, वो क्या करने लगते हैं, इल्हाद करने लगते हैं। इल्हाद अब क्या चीज है, इल्हाद को समझना है तो अब जैसे मैंने आपको बगली कबर का बताया जिसमें मुर्दे को साइड में जगह खोद के रख दिया जाता है, तो इल्हाद भी इसी तरह असल को छोड़ के साइड में कोई रास्ता निकाल लेना, यानी आयात से मुंह मोड़ना या असल से हटा के आउट ऑफ कॉन्टेक्स्ट आयात को बयान करना, गलत माने उनको देना, जो बात जैसे अल्लाह ताला ने फरमाई है उसी तरह उसका माना लेना चाहिए ना, लेकिन आयत को उसका सही हक नहीं देना, वो जो उसका मीनिंग अल्लाह ताला ने बयान किया वो नहीं, उसके बजाय कोई और ही तरफ उसको फेर देना। मन माना ये जब तभी होता है ना जब इंसान चाहता है कि मैं अपनी मर्जी की बात इसमें से निकाल लूं, तो वो अपनी मर्जी के ही उसमें तफसीरें करने बैठ जाता, मतलब लेने लगता है, और इसमें वो सारे बातिल फिरते भी आ जाते हैं जो अल्लाह की आयात का सहारा लेते हैं और उसी से इनके माने बदल देते हैं इधर से उधर और अपने गलत अकीदों को सपोर्ट करने लगते हैं, इन्हीं आयात को लेके सपोर्ट करते हैं ना, क्योंकि जाहिर है जब लोग पूछेंगे तो कुरान से ही कुछ ना कुछ हमें रेफरेंस देना पड़ेगा, तो कुरान की आयतों को तोड़ मड़ोड़ के अपनी मर्जी का मीनिंग निकाल के चलो जी लोगों को सेटिस्फाई कर दिए कि नहीं जी ये देखो ये तो कुरान में लिखा हुआ है। अब मसलन कोई कह दे ला तकरब सलाम तुम सुकारा, जब तू नमाज के करीब ना जाओ जब तुम नशे में हो, तो कोई यही सिर्फ पढ़ ले नमाज के करीब ना जाओ, अल्लाह ताला ने तो कुरान में खुद कहा नमाज के करीब ना जाओ, आगे तो देखो क्या कहा, जब तुम नशे की हालत में हो। इसी तरह कोई किसी की बात सुन रहा था तो उन्होंने कहा कि कोई स्कॉलर अपने आप को कहलाते हैं लेकिन क्या जब वो कुरान की आयात को ही उल्टे माने पहनाए, किस कदर गुनाह की बात है ना। अल्लाह ताला ने उनके बारे में फरमाया ला यख्फूना अलैना, वो हम पे छुपे हुए नहीं है, यानी ऐसे लोग ये ना समझे कि वो हमसे बच जाएंगे, कि उन्होंने ये कहा कि आप सल्लल्लाहु अलैहि वसल्लम तो नूर है और उसको साबित करने के लिए कुरान की आयत ही ले आए, क्या कि कुरान में तो है ना वमा मुहम्मदुन इल्ला रसूल, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम कुछ और नहीं है मगर रसूल है, तो इसका मतलब मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम तो बंदे हैं ही नहीं, वो तो रसूल है, तो रसूल का मतलब जो मैसेज लेकर आने वाला, तो मैसेज क्या है वो नूरानी है, तो मैसेजर भी नूरानी हो गया, मैसेजर भी नूर हो गया, तो वो तो रसूल है ना, पैगाम लाने वाले हैं, तो पैगाम नूरानी, तो पैगाम लाने वाला भी नूर। अब देखें कहां से लेके कहां बात को जोड़ दिया। इसी तरह कहा जाता है कि कोई आदमी है किसी मौलाना साहब के पास आया और उसने कहा कि जी आप तो लोग हमें बड़ा तंग करते हैं। वो कहते हैं कि ग्यारहवीं जो है ना, ग्यारहवीं हम दिलाते हैं तो इसकी क्या दलील है, तो दलील कोई हमें बताएं क्योंकि लोग तो अब हमारे बड़े पीछे पड़ गए। तो उन्होंने कहा लो दलील मैं कुरान से तुम्हें देता, वल फजरी व लयालिन अशर, वल फजर और लयालिन अशर, दस रातें और वल फजर, एक दस और एक क्या होता है कि ग्यारह, तो उसी से ग्यारहवीं की दलील हो गई। अब आप मुझे बताएं कहां से आयते हैं, किस तरह से जाके किधर जोड़ते हैं। तो आप देखेंगे जो गलत फिरके हैं, बातिल फिरके हैं, वो भी कुरान से ही अपनी बात को साबित करने की कोशिश करते हैं। इसी वजह से तो कुरान को उसके टेक्स्ट में समझना जरूरी है ताकि कोई बेवकूफ ना बनाए, और पूरा का पूरा कुरान पढ़ना जरूरी है ताकि लोग आउट ऑफ कॉन्टेक्स्ट बात करके गुमराह ना करें। एक आयत इधर से ले ली, कुछ उसका कुछ का मुंह कुछ माना, देखो तो सही किस कॉन्टेक्स्ट में चल रही है। इसी तरह बाज दफा तर्जमों के जोर पे या खुद ही अपनी तरफ से तफसीरें कर करके, जब जाहिर है टेक्स्ट तो आता नहीं है किसी को कि टेक्स्ट में लिखा क्या हुआ, तर्जमा खुद ही किया। अब सलात का माना क्या, डिक्शनरी में देखें तो दुआ, तो लो ये तो कुरान कहता है कि सलात अदा करो, तो हम दुआ कर ही लेते हैं, तो हम दुआएं करते हैं, वो तो हम चलते फिरते कर लेते हैं दुआएं, तो हमारी तो सलात हो गई। तो इस तरह से खुद ही माने निकाल लेते हैं, तो ये तुम्हारा अमल अल्लाह से छुपा हुआ नहीं है। जिसमें खुदा का खौफ होगा ना, फिर वो तो ये बात सुन के इस काम को करने को छोड़ देगा। जिसमें खुदा खौफ ही नहीं है फिर वो उल्टा ही काम करेगा। तो अल्लाह ताला ने यहाँ पे बता दिया कि जो लोग उल्टा मफहूम निकालते हैं, आउट ऑफ कॉन्टेक्स्ट बात को लेते हैं, उनका अंजाम क्या है कि वो हमारे से छुपे हुए नहीं है। और अफा मन युल्का फिन्नार खैरुन अम मन यती आमिनन यौमल कियामत कियामती, फिर ये सोचो कि जो डाल दिया जाए आग में वो बेहतर है या वो जो अमन में आया कयामत के दिन में। यानी आप ये देख लो कि जो इल्हाद करने वाले हैं वो आग में होंगे, तो क्या वो बेहतर है या जो अमन में रहे। और अमन किसके लिए, जो एज इट इज कुरान को ले। जैसे मैंने आपको बताया कि इल्हाद की जरूरत कब पड़ती है, क्यों लोग इल्हाद करते हैं, उनको क्या ऐसा शौक है इल्हाद करने का। असल बात यह है कि जब उनका दिल ये होता है ना कि जो हम चाह रहे हैं अब इसको हमने करना तो है, अब इसको जस्टिफाई कहां से करें, ना लोग सुनेंगे ना कोई अमल करेगा। अपने कोई भी कोई गुमराह फिरका है, कोई अकीदा है, कोई कोई अमल है, कोई ऐसी चीज है, अब इसको हम कहां से जस्टिफाई करें। अब जस्टिफाई करने के लिए फिर वो कुरान से ही उसको हलाल साबित करने की कोशिश करते हैं, और वो कैसे करेंगे, वो जब उन्हीं आयतों को कहीं से कहीं मिला के कुछ से कुछ बना के, और फिर क्योंकि अल्फाज को तो नहीं बदल सकते ना, मानवी तारीफ करने की कोशिश करते हैं, माने में चेंज करने की कोशिश करते हैं। और जो लोग जानते नहीं है कुरान को वो बेवकूफ बन जाते हैं, उनकी बातों को मान लेते, नहीं जी फलां आलिम साहब ने तो ये कहा है। तो आप सोचें कि हम अपनी बातों के लिए तो कभी इल्हाद नहीं पसंद करते। अब जहां आप कहीं किसी मजलिस में कोई बात करें, कोई आउट ऑफ कॉन्टेक्स्ट जाके बाहर बयान करे कि जी वो तो ये कह रही थी, तो आपको इतना गुस्सा आएगा कि मैंने कब इस तरह से कहा है, मैंने ये थोड़ी कहा था, और देखो इसने क्या से क्या बना लिया। आता है ना गुस्सा, भाई मेरी बात को इसने तरोड़ मरोड़ के किस तरह से पेश किया जाके, लोगों को क्या बताया, उन्होंने तो क्लास में ये कहा था, अब बात कुछ हो रही हो और आप कुछ और बना ले, ये इल्हाद है। अब जब हम अपने लिए, हमारी क्या हस्ती है और क्या हैसियत है, हम अपने लिए तो कभी पसंद नहीं करते, और अल्लाह ताला की बात में इल्हाद करना, ये तो कितनी बड़ी जुर्रत है। और आज बहुत सारे फिरके इसी वजह से कायम है कि वो इसी तरह इल्हाद कर करके और इसी में से चीजें निकाल लेते हैं, क्योंकि उन्होंने अपने फिरके को प्रमोट करना है, उसको साबित करना या दिल को साबित करना है। तो और कहते हैं ये देखो प्रूफ, जिसका मतलब कितना जरूरी है कि हम आंखें खोल के जिए, है ना, वरना गुमराही का कितना चांस है, कोई जिधर को मर्जी लगा लेगा। अगर आपको टेक्स्ट ही समझ नहीं आता, आपके लिए तो ये समझ लें इससे अंधे हैं, वो जो बता देगा आपने वो ही सुन लिया समझ लिया। तो ये हम सबके लिए भी एक यानी बहुत ही याद रखने की बात है, चाहे हम कोई ग्रुप इंचार्ज हैं या हम कहीं बात पहुंचाएं या हम कोई स्टूडेंट हैं, जब आप कुरान की कोई भी आयत कोट कर रहे हैं तो कभी भी, कहीं बहस हो जाती है ना कहीं मजलिस में कहीं कहीं, तो कभी भी याद रखें, मन माने माने ना पहनाए, जो आपका दिल चाहता है, जो आपको पसंद आती है बात, मन मानी तफसीरें ना करते फिरे कि आपने खुद ही तफसीर कर ली। देखें यहाँ पे तो बालों का जिक्र है ही नहीं, तो फिर कुरान में किस तरह है कि वो जो है ना अपने सर को कवर करो, तो बाल कहाँ पे लिखा है, बाल तो है ही नहीं, तो यहाँ पे तो ये लिखा है, अपनी तरफ से ही तफसीर कर ली। हमें अगर कोई भी आयत कोट करनी हो तो जैसे वो है एज इट इज उसको कोट करें, खुद तफसीरें ना करें। इवन आप जब ग्रुप एक्टिविटीज करते हैं तो उसमें भी बहुत ध्यान रखें, तो बैठे बैठाए खुद ही से उसके माने ना निकालते जाए, जो आयत का माना है उसी के गिर्द आपको घूमना है, ये नहीं कि मैं, मुझे तो इसका ये मतलब समझ आ रहा है और इसमें से तो ये मतलब निकलता है और ये निकलता है, खुद ही मतलब निकालते चले जाना, उससे आप भटक सकते हैं, आप खुद तफसीर नहीं कर सकते। ये मैं सभी को कहूंगी, सब स्टूडेंट्स को, सब ग्रुप इंचार्जेस को, मुझ समेत कोई भी इस चीज का हकदार नहीं है कि खुद इस कलाम की तफसीर करे। तो ये इल्हाद जो है ना, ये बहुत ही सख्त गुनाह का काम है, ये नहीं है कि चलो मैंने अपना कोई अमल, कोई अपना काम जिसको कहते हैं लीगलाइज करना है, तो चलो जी ये आयत आई है तो अब मैं इसमें से अपना भी उल्लू सीधा कर लूं, अपना भी अपने लिए भी मतलब निकाल लूं। फिर ऐसों के लिए देखें कितनी बड़ी वईद है ना, इन दोनों का अंजाम मुख्तलिफ है ना, इसलिए क्योंकि दोनों का अमल मुख्तलिफ है, एक इल्हाद करता है और एक जो अल्लाह, तो अल्लाह ताला ने फरमाया ए मलूमा शितुम, अमल करो जो चाहते हो तुम, अमल करो जो चाहते तुम, ये नहीं है कि खुली छुट्टी दे दी गई है कि जो मर्जी करते फिरो कोई नहीं पूछने वाला, ये नहीं। फिर फरमाया यानी अगर तुम इल्हाद करना चाहते हो करते रहो, जो करना चाहते करते रहो, फिर एक दिन तो अल्लाह ने पकड़ना है ना, इन्नहु बिमा तअमलूना बसीर, ये याद रखना कि अल्लाह तुम्हारे हर अमल को देख रहा है। तो अब ये देखें इसी बात को अगर कोई ले ले, अमलूमा शितुम, कुरान तो कहता है जो चाहो करो, तो ये हमारे ऊपर ऐसी पाबंदियां लगा रहे हैं, देखें कुरान में लिखा हुआ जो चाहते हो अमल करो, अब देखें कितनी आउट ऑफ कॉन्टेक्स्ट बात है ना। कुरान तो ये कह रहा है कि अच्छा ठीक है, फिर अगर तुम इस जिद में आए हो कि तुमने इल्हाद करना ही है तो फिर ठीक है करते रहो, जो जैसे माँ बच्चे को कहती है ठीक है फिर करते रहो जो कर रहे हो, फिर मैं तुम्हें एक ही दफा पकड़ूंगी, ठीक है जाओ अब जो मर्जी करो। उसका मतलब ये नहीं कि वो खुश है कि अच्छा आप करो, ये हुक्म नहीं दिया जा रहा, बल्कि ये कहा जा रहा है अल्लाह ताला तुम्हें एक दफा ही अब पकड़ेगा, वो तुम्हें देख रहा, सब चीज नोट हो रही है। इन्नल लदीना कफरू बिज़्ज़िक्री लम्मा जाअहुम, बेशक वो लोग जिन्होंने इस कुरान के साथ, इस नसीहत के साथ जब वो इनके पास आई तो उससे कुफर किया। तो कुफर इसी को कहा गया, यहाँ पे इल्हाद को भी कुफर कहा गया कि जब कुरान इनके पास आया, यहाँ पे नसीहत से मुराद क्या है, कुरान, जब कुरान पहुंच गया उन्होंने इसका इनकार किया, तो आगे क्या हो गया, ये आगे चीज महजूफ है, यानी यहाँ पे बताया नहीं गया कि जिसने कुफर किया इस कलाम से फिर उसके बाद खामोशी है, कि आप खुद सोचें कि फिर तुम्हारा क्या हाल होगा, ऐसे इंसान का क्या हाल होगा जो इंसान करे इसका इनकार करे। वह इन्नहु लकिताबुन अजीज, जबकि ये जबरदस्त कलाम है, कोई इसका इनकार कर कैसे सकता है, तुम नहीं मानते तो ना मानो, लेकिन ये बड़ी गालिब किताब है, अजीज माना गालिब, डोमिनेट करती है, बातिल इसके पास फटक नहीं सकता। और दूसरा माना इसका क्या है, यानी अजीज का माना रोकने वाली, यानी ये किताब ऐसी है कि जो हर बातिल को रोक देती है, اپنے اندر داخل نہیں ہونے دیتی, کوئی اپنے من مانے چیزیں اس کے اندر شامل نہیں کر سکتا. آپ دیکھیں جنہوں نے کرنے کی کوششیں کی ان کے سب کے سامنے ان کے چہرے آ گئے, کیونکہ علماء حق قیامت تک ایک گروہ ایسا رہے گا جو حق پہ رہے گا. ایسا کبھی نہیں ہوگا کہ اس امت میں سارے ہی گمراہ ہو جائیں, ایک گروہ ایسا رہے گا قیامت تک حق پہ رہے گا اور وہ ان کو بے نقاب کرے گا. تو اس کتاب کو کوئی نقصان نہیں دے سکتا, یہ زبردست کتاب ہے. لا یأتیہ الباطل من بین یدیہ ولا من خلفہ. اور باطل جو ہے, باطل کیا ہے؟ شیطان بھی باطل ہے. اسی طرح اس میں کوئی چیز ایڈ کرنا وہ بھی باطل ہے, یا کوئی چیز کم کر دینا وہ بھی باطل ہے. تو اللہ تعالیٰ نے یہ چیلنج دے دیا ایک طرح سے, یہ بات کہہ دی ہے کہ کوئی باطل آ ہی نہیں سکتا اس کے سامنے سے اور نہ پیچھے سے, یعنی کوئی ڈائریکٹلی یا انڈائریکٹلی اس کا مقابلہ نہیں کر سکتا. اور دوسرا معنی یہ بھی ہے سامنے سے اور پیچھے سے, سامنے کا مطلب کیا کہ الفاظ کے لحاظ سے, اس کے ورڈز میں بھی کوئی چینج نہیں کر سکتا اور اس کے معنی میں بھی نہیں چینج کر سکتا. اللہ تعالیٰ نے دونوں کی حفاظت کی ہے. تو فرمایا کہ اگر تم کوئی اس کے اندر الحاد کرنا چاہتا ہے تو اس کتاب کا تم کچھ نہیں بگاڑ سکتے. اسی لیے تو آپ دیکھیں کہ اس کی جو تفسیر ہے, تفسیر بھی نبی کریم صلی اللہ علیہ وسلم ہم تک پہنچی ایز اٹ از. جو اس سے اس کو پکڑے رکھے گا وہ سیدھا رہے گا, اور جو خود ہی اپنی اپنی مرضی کی تفسیریں کرتے رہیں گے تو پھر ظاہر ہے گمراہ ہوں گے. تو باطل اس میں نہیں انٹر ہو سکتا. اس لیے نہیں باطل انٹر ہو سکتا. دیکھیں ایک تو یہ ہے کہ جب یہ اتری بھی تو کون لے کے اترا؟ وہ فرشتہ لے کے اترا جو سب فرشتوں سے زیادہ طاقتور فرشتہ ہے, ذی قوت. اللہ تعالیٰ نے اس فرشتے کی خوبی بیان کی ہے کہ وہ بڑی قوت والا ہے اور امین فرشتہ ہے. تو وہ فرشتہ لے کر آئے, راستے میں کوئی جنات کوئی شیاطین اس کو اچک نہیں سکتے تھے کہ اسے لے کر بھاگ جاتے اس کلام کو, یا کچھ ایڈ کر دیتے اس کلام میں کہ جب وہ آ رہا ہے نازل ہو رہا ہے فرشتہ لے کر آ رہا ہے تو اس میں کچھ اپنی طرف سے ایڈیشن کر دیتے. اللہ تعالیٰ نے یہ ریسپانسبلٹی ایسے فرشتے کو دی جن کے سامنے کوئی پر نہیں مار سکتا. کوئی اور ایسا کوئی بندے کے ہاتھ اللہ تعالیٰ بھیجتے, کسی کمزور کے ہاتھ بھیجتے تو ہو سکتا تھا کہ کوئی اس کو دکا دے کے پیچھے کرتا اسے چھین کے لے جاتا, مگر جبرائیل جیسے قوت والے فرشتے کے ہاتھ اللہ نے یہ کلام بھیجا اور پھر آپ صلی اللہ علیہ وسلم کے دل پہ اتارتے تھے. وہ ایسے نہیں کہ لکھ کے ان کو دے آتے تھے کہ کوئی اس میں چینجنگ کر دے. پھر آپ صلی اللہ علیہ وسلم صحابہ کی جماعت کے سامنے اس کو ریسائٹ کرتے تھے اور صحابہ اس کو حفظ کر لیا کرتے تھے. اس کی تو اتنی حفاظت ہوئی ہے. اور پھر دیکھیں آج تو ٹھیک ہے ایسا وقت آ گیا ہے کہ آپ کہیں کہ بھائی آج تو حفاظت آسان ہے, ٹھیک ہے جی سی ڈیز ہیں ڈی وی ڈی ہیں پرنٹنگ پریس ہے یہ ہے وہ ہے بہت کچھ ہے. لیکن آج سے پہلے جب یہ چیزیں نہیں تھی تب بھی یہ ایز اٹ از ہمارے پاس پہنچا. ایون یہ کہ ایک ورڈ بھی اس میں ایڈ نہیں ہوا. کوئی آپ دنیا کی کتاب بتائیں کہ جس کو جو اس طرح سے محفوظ رہی ہو. اللہ تعالیٰ نے فرمایا آگے سے نہ پیچھے سے کوئی باطل اس میں آ ہی نہیں سکتا. ایون یہ بھی نہیں کہ کوئی چلو کوئی اچھی بات ہی ہے, بڑی بڑی اچھی باتیں ہوتی ہیں لوگوں کے اقوال ہوتے ہیں کوئی سینگز ہوتی ہیں چلو وہی اس میں ایڈ کر دی جائے, وہ بھی نہیں. ایک حرف بھی نہیں ایڈ ہوا. بات اللہ تعالیٰ نے اس وقت کہی نا جب یہ قرآن نازل ہوا تھا, اس وقت کہی نا کہ نہیں آ سکتا باطل اس کے. آج 1400 سال سے اوپر ہو گیا, آج تک آپ دیکھیں کچھ بھی اس میں واقعی باطل نہ آگے سے نہ پیچھے سے آ ہی نہیں سکا. اس کا مطلب ہے کہ یہ بات سچ ثابت ہوئی, 1500 ایئرز تک یہ بات سچ ثابت ہوئی, واقعی کوئی باطل داخل نہیں ہو سکا. تو اب جو آج کا وقت ہے اس میں ریکارڈنگ یہ چیزیں سب بہت آسان ہیں, اور اس کو چیزوں کو یعنی سیو کرنا بہت آسان ہے. پھر بھی آج بھی کوئی اپنی کسی بک کے بارے میں, کسی اپنی رائٹنگ کے بارے میں یہ نہیں کہہ سکتا کہ اگلے 1500 ایئرز تک جی یہ سیف رہے گی یا اس کی ضرورت رہے گی یا یہ آؤٹ ڈیٹ نہیں ہوگی یا اس میں کوئی چینج نہیں آئے گی. کوئی بھی نہیں یہ چیلنج کر سکتا. قرآن آج تک آؤٹ ڈیٹ نہیں ہوا, اتنے سال گزر گئے. آج بھی اسی طرح رہنمائی کرتا ہے, اسی طرح گائیڈ کرتا ہے جیسے 1400 سال پہلے گائیڈنس دے رہا تھا. اور پھر یہ بھی مانا ہے اب بینی یدیہ والا من خلفیہ کا مطلب یہ بھی ہے کہ اس کے آگے سے بھی اس کے پیچھے سے بھی کوئی باطل نہیں داخل ہو سکتا, یعنی جو پچھلی کتابیں آئی تھیں ان کے اندر بھی اس کی حقانیت کو بیان کیا گیا, یہ حق ہے. اور اس کے بعد بھی کوئی ایسا کلام نہیں آئے گا جو اس کے اوپر کوئی ڈاؤٹ کر سکے, جو اس کی بات کو غلط ثابت کر سکے. تنزیل من حکیم حمید, یاد رکھو یہ کس کی طرف سے نازل کرتا ہے, وہ جو بڑا وزڈم والا ہے, حکمت والا ہے اور حمید ہے, تعریف والا ہے. کیا یہ اس کی تعریف نہیں ہے کہ اس نے اس وقت میں اس کتاب کو نازل کیا جس وقت واقعی کسی چیز کی حفاظت کرنا کتنی ایک مشکل بات تھی نا. کوئی لکھنے کی چیزیں ایسی نہیں تھی, کوئی لوگ اتنے پڑھے لکھے نہیں تھے, کوئی آپ کی کمپیوٹر نہیں تھے, کوئی آپ کا ڈیٹا سیو کرنے کی کوئی چیز نہیں تھی. اور پھر اس کو قابل عمل ہار وہ تعریف والا نہیں کیا کہ جو قیامت تک کے لیے ایک کلام نازل کیا, قیامت تک کے لیے قابل عمل ہے. دنیا کی کسی کتاب میں ایسی پاور نہیں ہے, یہ نہیں کہ ہر وقت کے لحاظ سے چینج ہو رہا. آج کی دیکھیں ہر چیز وقت کے لحاظ سے چینج ہو رہی ہے. پہلے کچھ کرتے تھے, پہلے کھاتے کسی اور طرح کے برتنوں میں تھے, آج کسی اور طرح کے. پہلے سوتے کسی اور طرح کی چیزوں پہ تھے, آج کسی اور طرح سے. پہلے گھر اور طرح کے تھے, آج اور طرح. ہر چیز آؤٹ ڈیٹ ہو جاتی ہے نا, نیا زمانہ آتا جاتا ہے, نئی چیزیں آتی جاتی ہیں. وہ کہتے ہیں پچھلے زمانے کی یہ پرانی ہو گئی, اب ان کی ضرورت نہیں رہی. لیکن قرآن ایسی چیز ہے, ایک کلام ہے, اور ہر دور میں یہ اسی طرح فریش ہے, اسی طرح لوگوں کو گائیڈ کرتا ہے جیسے اس وقت کے لوگوں کو کیا تھا. چاہے وہ بچہ ہو, بڑا ہو, پڑھا لکھا ہو, ان پڑھ ہو, بوڑھا ہو, جوان ہو, کسی علاقے کا رہنے والا ہو, ہر جگہ کے لیے. سبحان اللہ, کیا یہ کتنی بڑی بات نہیں ہے. ما یقال لک الا ما قد قیل للرسل من قبلک. اللہ تعالیٰ نے نبی کریم صلی اللہ علیہ وسلم کو یہاں پہ تسلی دی ہے, فرمایا ہے آپ کو نہیں کہا جا رہا مگر وہی کہا جا رہا ہے جو آپ سے پہلے کے رسولوں کو بھی کہا گیا. اے نبی یہ نہ سوچیں کہ آپ کو جو کہا جا رہا ہے وہ کوئی نئی بات ہے. نہیں, جو آپ سے پہلے بھی پیغمبر آئے ان کو بھی یہی باتیں کہی جاتی رہی, لوگ ان کو بھی اسی طرح کہتے تھے. کوئی جادوگر کہتا تھا, کوئی مجنون کہتا تھا, کوئی کاہن کہتا تھا, اس طرح کی باتیں ان کو بھی کہتے تھے. جادوگر اور مجنون تو تقریباً سبھی کو کہا, آپ نے پچھلے پیغمبروں کی باتیں پڑھی ہیں نا, سبھی کو تقریباً کہتے تھے یہ تو مجنون ہے, یہ تو جادوگر ہے. تو اے نبی یہ آپ کو کوئی نئی باتیں نہیں کہی جا رہی, یہ پہلے لوگوں کو بھی, پہلے پیغمبروں کو بھی یہی کہی گئی. تو اب آپ یہ دیکھ لیں کہ اس کا مطلب ہے یہ جو اگر آپ بھی اس راستے پہ چلتے ہیں تو جو آپ کو تانے سننے پڑتے ہیں یا جو آپ کو باتیں سننی پڑتی ہیں یا آپ کو کوئی ایکسٹریمسٹ یا فنیٹک یا اس طرح سے دیوانی پاگل کریک کچھ ایسی باتیں کو کوئی کہتا ہے تو الفاظ اسی طرح کے, بس الفاظ میں تھوڑا سا فرق ہو گیا اس لیے کہ لینگویج مختلف ہے, ادر وائز معنی وہی ہے, مفہوم وہی ہے. نہیں ہے اس کا تو پتہ نہیں دماغ خراب ہو گیا. تو سوچ لیں جب نبیوں کو ایسی باتیں کہی گئیں تو اس کے بعد بھی جو دین کو پہ چلے گا اور دین کا پیغام لے کے اٹھے گا بھلا اس کو لوگ چھوڑیں گے جب نبیوں کو نہیں چھوڑا گیا. تو فرمایا گیا کہ اے نبی جو آپ کو آج کہا جا رہا ہے نا وہ پہلے لوگوں کو بھی یہی کہا گیا تھا. اور دوسری بات, دوسرا معنی اس کا یہ بھی ہے کہ جو آج آپ کو میسج دیا جا رہا ہے نبی بالکل ایز اٹ از یہی میسج پچھلے پیغمبروں کو بھی دیا گیا. سمجھائی بات, پچھلے پیغمبروں نے بھی یہی میسج دیا ہے. اِنَّ رَبَّكَ لَذُو مَغْفِرَةٍ وَذُو عِقَابٍ عَلِيمٍ. تو یاد رکھو کہ اللہ تعالیٰ بخشنے والا بھی ہے, اور بخشنے والا کن کے لیے, جو ایمان لاتے ہیں اور پھر اس طرح کی ٹارچرز کو برداشت کر رہے ہیں. وذو عِقَابٍ عَلِيمٍ اور دردناک سزا دینے والا ان کے لیے جو باتیں بنانے والی ہیں.